यीशु छू मेरे जीवन को छू यीशु यीशु छू मेरे जीवन को छू यीशु छू यीशु छू खुदा यीशु मसीह के नाम में मैं अपने तमाम व्यूअर्स को सलाम पेश करता हूं और खुदा का बहुत शुक्रगुजार हूं कि आज शाम फिर से मुझे मौका मिला कि मैं खुदा का कलाम लेकर आपकी खिदमत में हाजिर हो सका। मैं उन सब बहनों भाइयों के लिए दोस्तों के लिए भी शुक्रगुजार हूं जो मुख्तलिफ तरीके से इस खिदमत को खुदा का कलाम फैलाने की खिदमत को सपोर्ट करते हैं। खुदा उन सब को बहुत ज़्यादा बरकत दे। मैं आपको याद दिलाना चाहता हूं कि 22 तारीख को इसी महीने की 22 को यानी संडे को नेल्सन में जहां पास्टर परवेज साहब खुदा की खिदमत करते हैं वहां पर उन्होंने हीलिंग क्रूसेड का एक शिफाया इबादत का इंतज़ाम किया है जहां पर मैं खुदा का कलाम सुनाने के लिए और खिदमत के लिए आऊँगा। तो अगर आप नेल्सन में या उसके सराउंडिंग एरिया में जहाँ पर भी रहते हों सब लोगों के लिए खुली दावत है, सब लोग तशरीफ़ ला सकते हैं। 22 तारीख को याद रखें, संडे होगा। तो लास्ट टाइम भी जब हम गए थे तो बाद में बहुत सी गवाहियाँ हमें मिली थी वहाँ से, खुदा ने बहुत ज़्यादा लोगों की ज़िंदगियों में काम किया था। इसलिए नहीं कि पास्टर नईम शहबाज वहाँ पर आया था या आएगा इसलिए, बल्कि इसलिए क्योंकि खुदावंद यीशु मसीह अपनी कलीसिया में जहां दिल से रूह और सच्चाई से उसकी प्रस्तुति की जाती है वहां पर वो खुद उतरता है और वहां पर लोगों को रिहाई बख्शता है और शिफा देता है। तो खुदावंद आपको बरकत दे। बाकी प्रोग्राम्स जैसे जैसे होंगे मैं आपको साथ साथ बताता जाऊंगा। बेशक उससे पहले भी हमारा एक प्रोग्राम है 14 तारीख को, लेकिन वो डिफरेंट प्रोग्राम है। तो इसलिए जो बड़ी मीटिंग्स होती हैं उसमें मैं आमतौर पर आपको दावत दे देता हूं। तो मेरे साथ एक लम्हे के लिए अपने सरों को झुकाएं, दुआ करेंगे और फिर खुदा के कलाम की तरफ चलेंगे। कादर मतलब खुदा, तू जो सर्वशक्तिमान परमेश्वर है, खालिक कायनात, रब्बुल फाज, हय्युल कय्यूम, रहम से भरा हुआ, सब पर तरस खाने वाला, बादशाहों का बादशाह, खुदावंदों का खुदावंद है, हमारा आसमानी बाप है, हम तेरी तारीफ करते हैं, तेरा शुक्र करते हैं। तू जो क्रूबियों पर सवारी करता है, हवा के बाजुओं पर सैर करता है, बादलों को अपना रथ बनाता है, हम तेरी तारीफ करते हैं, तेरा शुक्र करते हैं, तुझे सिजदा पेश करते हैं। और प्यारे खुदा यीशु मसीह, तू जो जिंदा खुदा का बेटा अल मसीह है, तेरा शुक्र हो, तूने हमसे प्यार किया और अपना खून तूने कलवरी की सलीब पर बहाया है जो हमें सारी नाराजगी से पाक करता, हमें ईमान लाने के वसीले निजात देता है, तेरा शुक्र करते हैं। प्यारे खुदा यीशु मसीह, तेरा शुक्र हो, तू हमारे लिए बल्कि सारी दुनिया के लिए कलवरी की सलीब पर मर गया था और तीसरे दिन मर कर फिर जिंदा हुआ है, और तू आज भी जिंदा और तेरी कब्र आज भी यरूशलेम में खाली है, तेरा शुक्र करते हैं। प्यारे खुदा यीशु मसीह, मैं दुआ मांगता हूं कि आज शाम तू लोगों की जरूरत के मुताबिक अपने कलाम को भेज ताकि तेरे लोग आजाद हों, तेरे लोग ठीक ठीक तालीम पा सकें, और ये किसी इंसान से मुमकिन नहीं, ना मुझसे मुमकिन है, बल्कि तेरे पाकरू से सब कुछ मुमकिन है। तेरा मसा जब इंसानों पर ठहर जाता है, तेरा पाकरू जब लोगों पर ठहर जाता है, तेरा शुक्र हो, तो लोग आज़ाद होते हैं, लोग तालीम पाते हैं उस खुशखबरी के वसीले से जिसको हम इंजील कहते हैं, تیرا شکر کرتے ہیں۔ آج شام جب انجیل کی منادی ہوگی تو لوگ آزاد ہوں گے، شفائیں اور معجزات خداوند یسوع مسیح کے نام سے ظہور میں آئیں گے، خداوند یسوع مسیح کے نام میں، آمین۔ پریز گاڈ، ہاللویہ، پریز گاڈ، خداوند کے نام کی تعریف ہو۔ میں آپ کو خدا کے کلام کی طرف لیے چلتا ہوں۔ جیسا کہ پچھلے ٹیوزڈے کو میں نے کلام سنایا تھا، کچھ لوگ کنفیوزڈ تھے کیونکہ انہوں نے کہیں سے ایک جو مسیحی تعلیم ہے، جو کرسچن ڈاکٹرن ہے، اس کے اپوزٹ کچھ باتیں کچھ لوگوں نے ان کو سکھائیں یا سکھانے کی کوشش کی، تو مجھے کہا گیا کہ میں اس کے بارے میں کلیئر کروں۔ کچھ لوگوں کے ٹیلی فون کالز مجھے آئے تھے، انہوں نے مجھے کہا جی کہ آپ اس کے بارے میں ضرور تعلیم دیں۔ تو اس کا کچھ حصہ جو تھا، ایکچولی تو وہ انٹروڈکشن ہی تھا، پر اس کا اگلا حصہ جو ہے، یعنی باقی حصہ، میں کوشش کروں گا آج اس کو پورا کر سکوں۔ اور وہ تعلیم ہے یہودیوں کی فصح کے بارے میں، اباؤٹ دا پاس اوور وچ جیوز اور دا چلڈرن آف اسرائیل سیلیبریٹ۔ جیسا میں نے آپ کو بتایا تھا، دا بک آف ایکسوڈس، یعنی خروج یا پنجابی کوچ یا ہندی نرگمن، جو بائبل کی دوسری کتاب ہے، اس کے بارہویں باب میں اس کی 14-15-16-17 آیت، اور اس کے بعد اس کی 22-23-24 آیت میں نے آپ کو پڑھ کر 24 آیت نہیں سنائی تھی، لیکن میں دوبارہ سے پڑھ دیتا ہوں تاکہ آپ کو کلیئر ہو جائے کہ وہ کلام جو تھا، عید فصح کو منانے کا جو کلام تھا، وہ کس کے لیے تھا؟ کیا وہ جینٹائلز کے لیے تھا، یا کیا وہ جتنے لوگ خدا یسوع مسیح پر ایمان لائیں گے ان سب لوگوں کے لیے تھا؟ تو میں وہ اسپیشلی آپ کو پڑھ کر سنانا چاہتا ہوں تاکہ ہر بات جو ہے وہ کنفرم ہو سکے۔ خروج کی کتاب اگر آپ پڑھنا چاہیں تو اس کا 12 باب اور اس کی 24 آیت میں آپ کے سامنے پڑھوں گا، اور لکھا ہے کہ بلکہ 22-23-24 تینوں آیات، بلکہ 21 سے میں شروع کر لیتا ہوں۔ یہاں پر لکھا ہے، تب موسیٰ نے اسرائیل، یاد رکھیں، تب موسیٰ نے اسرائیل کے سب بزرگوں کو بلوا کر ان کو کہا کہ اپنے اپنے خاندان کے مطابق ایک ایک برہ نکال رکھو، اور یہ فصح کا برہ ذبح کرنا۔ فصح کا برہ، فصح، اس کو ہم انگلش میں پاس اوور کہتے ہیں، یعنی اوپر سے گزر جانا، یعنی جہاں پر وہ برہ ذبح کیا ہوگا، جہاں پر اس برے کا خون لگا ہوگا۔ 12 باب جو ہے اس کو ڈیٹیل سے پڑھ سکتے ہیں۔ اگر آپ کسی وجہ سے پچھلے ٹیوزڈے کلام نہیں سن سکے تو آپ کو یاد دلاتا جاؤں کہ یوٹیوب پر پوری دنیا میں ایم اے ٹی وی اسپیس چھوڑ کر پھر چینل لکھیں گے، تو جب وہاں پر آپ لائیو بھی دیکھ سکتے ہیں اس پروگرام کو، یا ہفتہ بھر یا اس کے بعد بھی آپ یوٹیوب پر ایم اے ٹی وی لکھ کر آگے نعیم شہباز لکھیں گے تو پھر بھی آپ کلام کو سن سکتے ہیں یوٹیوب پر۔ تو یہاں پر لکھا ہے کہ، اور تم زوفے کا ایک گچھا لے کر اس خون میں جو باسن میں، یعنی پنجابی آلین میں داسا بھی پانڈے جڑا خون ہوئے گا، ڈبونا، اور اس باسن کے خون میں سے کچھ اوپر کی چوکٹ اور دروازے کے دونوں بازوؤں پر لگا دینا، اور تم میں سے کوئی صبح تک اپنے گھر کے دروازے سے باہر نہ جائے۔ اب دروازے سے باہر نہ جائے، یہ اسرائیل کو کہا گیا تھا، اسرائیل کو، جب وہ مصر کی غلامی سے نکلنے والے تھے، خدا ان کو نکالنے والا تھا۔ تو یہ آخری آفت تھی جو فرعون اور اس کے لوگوں پر، یعنی مصر کے لوگوں پر آنے والی تھی، کہ سب انسانوں کے، سب جانوروں کے پلوٹوں کو، جو فرسٹ بون تھے ان کے، خدا نے ان کو مارا تھا، کیونکہ انہوں نے 400 سال تک خدا کے ان پیارے لوگوں کو، چنے ہوئے لوگوں کو، خدا کے دوست ابراہم کی اولاد کو، یعنی اسحاق اور یعقوب کی اولاد کو، انہوں نے وہاں پر غلامی کی حالت میں رکھا تھا۔ تو خدا نے کہا کہ میں ان کو سزا دوں گا، ان کے پلوٹے مریں گے، اس لیے تم میں سے کوئی بھی خون لگے ہوئے جو نشان ہوں گے چوکٹ پر، اس سے باہر نہیں جانا، کیونکہ क्योंकि जब बाहर निकल जाओगे तो तुम प्रोटेक्शन से बाहर चले जाओगे, फिर कोई जिम्मेदारी नहीं है। तो बेशक पलूस रसूल कहते हैं, पहला ग्रंथियों उसका 5 बाब और उसकी 9वीं आयत में वो कहते हैं कि हमारा भी फंसा हुआ है, हमारा भी बर्रा जबा हुआ है और उसका नाम यीशु मसीह है, इसलिए उसका खून जब हम अपने ऊपर लेते हैं तो हम प्रोटेक्शन के नीचे यानी मुहाफजत में यानी हिफाजत में खुदा की पनाह में हम आ जाते हैं, खुदा की प्रोटेक्शन में हम आ जाते हैं। तो लिखा है कि क्योंकि खुदावंद मिस्रियों को मारता हुआ गुजरेगा और जब खुदावंद ऊपर की चौखट और दरवाजे के दोनों बाजुओं पर खून देखेगा तो वो उस दरवाजे को छोड़ देगा और हलाक करने वाले को तुमको मारने के लिए घर के अंदर आने ना देगा। अब 24 आयत गौर से सुने, और तुम इस बात को अपने और अपनी औलाद के लिए ही नहीं बल्कि अगली बात भी सुने। यहां पर लिखा है कि हमेशा की रस्म करके मानना, यानी जेनरेशन टू जेनरेशन इसराइली जो हैं, ज्यूज जो हैं, यहूदी जो हैं, वो इस रस्म को मानेंगे, नॉट जेंटाइल्स। क्यों यहूदियों को इसलिए कहा गया था? क्योंकि यहूदियों को खुदावंद खुदा ने मिस्र की गुलामी में से निकाला था, इसलिए खुदा ने कहा था कि मिस्री जो हैं इसको रस्म के तौर पर, ईद के तौर पर, जब हम 14, 15, 16, 17 आयत इसी की पढ़ते हैं तो वहां पर लिखा है कि सारे इसराइली जो हैं वो पीढ़ी तो पीढ़ी तक, वो नस्ल दर नस्ल इसको ईद के दिन के तौर पर, खुदावंद की ईद के दिन के तौर पर इस फसा की ईद को मनाएंगे, वो सेलिब्रेट करेंगे। ठीक है जी, क्योंकि उनको याद रहेगा हर साल कि खुदा उनको किस तौर से मिस्र से निकाल कर लाया था। जेंटाइल्स को खुदा ने नहीं निकाला था, जेंटाइल्स जब मैं कहता हूं यानी गैर अकवाम के जो लोग थे, यानी जो इसराइली नहीं थे, पंजाबी वाले ली मैं, या जो ऐसे लोग हैं जिन्हों जो एक क्रिश्चियन नहीं है लेकिन आप कलाम सुनते हैं। मैं जानता हूं कि हजारों लोग ऐसे हैं जो खुदा का कलाम मंगलवार को सुनते हैं जो क्रिश्चियंस नहीं हैं, तो उनकी सहूलत के लिए फिर मुझे कई दफा ज्यादा एक्सप्लेन करके बताना पड़ता है ताकि वो उस कलाम को समझ सकें। तो जो गैर अकवाम के लोग हैं उनके लिए ये फसा का दिन नहीं था, उनके लिए ये फसा की ईद मनाने का दिन नहीं था। अब खुदावंद यीशु मसीह ने भी ये दिन मनाया था, क्योंकि खुदावंद यीशु मसीह ज्यूज में से आए थे, इसराइल में से आए थे। वो वादा जो कादर मुतलक खुदा ने, सर्वशक्तिमान परमेश्वर ने जो वादा अब्राहम के साथ किया था, पैदाइश की किताब यानी हिंदी और पंजाबी में उत्पत्ति, इंग्लिश में जेनेसिस चैप्टर 12 वर्सेस 1-4, 12वां बाब और उसकी पहली 4 आयतों में जैसा लिखा हुआ है कि खुदा ने अब्राहम को कहा कि तू अपने रिश्तेदारों नातेदारों को छोड़ दे और तू मेरे पीछे चल और मैं तेरा नाम सरफराज करूंगा, तुझे बरकत दूंगा और तेरी नस्ल के वसीले से दुनिया के तमाम कबीले बरकत पाएंगे। अब दुनिया के तमाम कबीले, ये नहीं लिखा हुआ कि सिर्फ जो इसराइली होंगे वो बरकत पाएंगे, लिखा है कि तेरी नस्ल के वसीले से, प्रेज गॉड, हालेलुया, तेरी नस्ल के वसीले से दुनिया के तमाम कबीले बरकत पाएंगे। तो जो सारी ट्राइब्स हैं पूरी दुनिया में, इसमें नेशनैलिटीज का नाम नहीं है, क्योंकि नेशनैलिटीज तो बाद में बदलती रही, नए ममालक बनते रहे। जिस मुल्क से मैं आया हूं वो मुल्क पहले इंडिया का, भारत का, हिंदुस्तान का हिस्सा था, बाद में वो पाकिस्तान बन गया, वो हमारी एक नेशनैलिटी जो है वो फर्क होगी, इंडियन से हम पाकिस्तानी बन गए। तो नेशनैलिटीज जो हैं ये बदलती रहती हैं, लेकिन कबीले जो हैं वो वही रहते हैं। इसलिए कादर मुतलक खुदा ने कहा कि दुनिया के, ये नहीं लिखा कि दुनिया की तमाम नेशनैलिटीज, या बल्कि लिखा कि तमाम कबीले बरकत पाएंगे। हाँ जी, तमाम ट्राइब्स जो हैं वो तेरी नस्ल के वसीले से बरकत पाएंगे। अब जो दुनिया के कबीले برکت پائیں گے وہ کس طرح سے برکت پائیں گے؟ تیری نسل کے وسیلے سے خدا نے ابراہم کو کہا، اب ابراہم کی نسل جو تھی وہ دراصل خداوند یسوع مسیح کو کہا گیا کہ ابراہم کی نسل، کیونکہ ماں مقدسہ مریم جو تھی وہ، کیونکہ اب وہ اسرائیل میں سے یعنی ابراہم کی نسل سے پیدا ہوئی تھی، اس لیے کنواری سے مریم سے جو پیدا ہوگا، جو جنم لے گا، یعنی شبد جڑا دیوتاری ہوئے گا، تو لکھا ہے کہ جو مسیح ہوگا، کرائسٹ ہوگا، ڈیلیورر ہوگا، جو ریڈیمر ہوگا، جو سیویئر ہوگا، بچانے والا ہوگا، مکتی داتا ہوگا، رہائی بخشنے والا ہوگا، مسیح ہوگا، کرائسٹ ہوگا، وہ اس پر ایمان لانے کے وسیلے سے جو غیر قوموں کے لوگ ہیں، دنیا کے تمام قبیلوں کے جو لوگ ہیں، وہ سب کے سب اس پر ایمان لانے کے وسیلے اس برکت کو حاصل کر سکیں گے، جیسا کہ بائبل مقدس میں لکھا ہوا ہے۔ جب ہم کلوسیوں کا خط پڑھتے ہیں، معاف کیجئے، افسیوں کا خط پڑھتے ہیں، افیشین چیپٹر 3 verses 13 and 14، افسیوں کا خط اس کا 3 باب اور اس کی 13 اور 14 آیت میں لکھا ہے کہ مسیح ہمارے لیے لانتی بن گیا۔ کیونکہ کیسے لانتی بن گیا؟ یہ خداوند یسوع مسیح، کیونکہ موسیٰ کی شریعت کے مطابق جو لکڑی پر لٹکایا گیا، یعنی پنجابی مگاں میں جڑا سولی تے چڑھ دیتا گیا، جس کو سلیب پر چڑھا دیا گیا، یہ کیونکہ سب سے زیادہ لانتی موت ہوتی تھی، تو جس کو سلیب پر چڑھا دیا گیا، جو سولی پر چڑھ گیا، وہ لانتی بن گیا۔ اب لکھا ہے کہ مسیح ہمارے لیے لانتی بنا تاکہ ہم اس میں، مسیح میں ہو کر، خداوند یسوع مسیح پر، اس کی موت اور اس کے جی اٹھنے پر ایمان لانے کے وسیلے سے، لکھا ہے تاکہ ہم ابراہم کی برکت کو حاصل کر سکیں۔ ابراہم کی برکت کیا ہے؟ سب سے پہلی بات یہ ہے، ابراہم کی برکت خداوند یسوع مسیح ہے۔ خداوند یسوع مسیح ابراہم کی برکت ہے، بلکہ آگے پھر لکھا ہے اور ہم اس روح کو حاصل کر سکیں، ہم اس روح کو حاصل کر سکیں جو کہ ایمان لانے کے وسیلے سے۔ اب ابراہم جو تھے وہ، جیسا بائبل میں لکھا ہے، ابراہم شریعت کے اعمال سے راست باز نہیں ٹھہرے تھے، کیونکہ اس وقت تو شریعت آئی نہیں تھی، شریعت اس وقت آئی نہیں تھی، اور ابراہم کیونکہ خدا پر ایمان لایا تھا، بائبل میں لکھا ہے ابراہم خدا پر ایمان لایا اور یہ اس کے حق میں راست بازی گنا گیا۔ ابراہم کی طرح جو ایمان لاتے ہیں وہ ایمان لانے کے وسیلے سے راست باز ٹھہرتے ہیں، وہ ایمان لانے کے وسیلے سے نجات پاتے ہیں، ایمان لانے کے وسیلے سے وہ خدا کے لوگ بن جاتے ہیں۔ صرف لوگ ہی نہیں، بلکہ خداوند یسوع مسیح پر ایمان لانے سے ہم خدا کے لے پالک بچے بن جاتے ہیں۔ اس لیے جیسا کلام مقدس میں لکھا ہے، رومیوں کا خط اس کا 8 باب اور اس کی 14 آیت میں، وہاں پر لکھا ہے کہ ہم خدا پر، خداوند یسوع مسیح پر ایمان لانے کے وسیلے سے اب ہم خدا کو باپ اور ابا کہہ کر پکارتے ہیں، اور صرف ایمان لانے کے وسیلے سے۔ اور پلوس رسول اس بات کو بیان کرتے ہیں، وہ کہتے ہیں کہ جب ہم ایمان لانے کے وسیلے سے راست باز ٹھہرے ہیں، گلتیوں کی کلیسیا کو انہوں نے یہ لکھا، گلتیوں کا خط اس کا 3 باب جب ہم پڑھتے ہیں، دراصل گلتیوں کا خط جو انگلش میں لیٹر ٹو گلیشینز، گلتیا کے لوگ جو تھے ان کو جب پلوس رسول نے خط لکھا، یعنی کلام لکھا، انہوں نے ان سے جب کلام کیا انہوں نے، تو انہوں نے یہ کہا کہ تم پر، چیپٹر 3 verses 1, 2, 3, 4, 5 جب پڑھتے ہیں تو لکھا ہے کہ تم پر کس نے افسون کر دیا، تم پر کس نے جادو کر دیا۔ اب وہاں پر جو افسون کا لفظ استعمال کیا گیا، جادو کر دیا، افسون کر دیا، یعنی کس نے تم کو हैप्नाटाइज कर लिया, किसने तुम्हारी सोच को बांध दिया, किसने तुम्हारे दिमाग को कंट्रोल कर लिया, तुम्हारी सोचों को, तुम्हारे ख्यालों को कंट्रोल कर लिया। ये बहुत खूबसूरत स्क्रिप्चर मैं चाहूंगा कि मैं आपको पढ़कर सुनाता हूं। लिखा हुआ है कि तुम पर किसने अफसून कर दिया। लिखा है कि तुम्हारी तो गोया आंखों के सामने यीशु मसीह सलीब पर दिखाया गया। मैं तुमसे सिर्फ ये दरियाफ्त करना चाहता हूं, जानना चाहता हूं कि तुमने शरीयत के अमाल से रूह को पाया। अब वहां पर लिखा है, जैसा मैंने हवाला आपको बताया था, इफ़सियों का खत उसका तीसरा बाब और उसकी 13 और 14 आयत। लिखा है, मसीह हमारे लिए लानती बना ताकि हम मसीह में होकर, यानी खुदा यीशु मसीह पर ईमान लाकर उस रूह को हासिल कर सके, अब्राहम की बरकत को हासिल कर सके और उस रूह को हासिल कर सके। तो यहां पर उसी रूह का जिक्र किया गया है। क्या तुमने शरीयत के अमाल से रूह को पाया या ईमान के पैगाम से? ईमान के पैगाम से हमने रूह को पाया है, शरीयत के अमाल से नहीं। क्योंकि इसी खात में 2 बाब उसकी 16 आयत जब पढ़ते हैं तो वहां पर लिखा हुआ है कि शरीयत के अमाल से कोई शख्स भी खुदा के सामने रास्तबाज नहीं ठहर सकता। कोई शख्स भी शरीयत के अमाल से खुदा के सामने रास्तबाज नहीं ठहर सकता, कोई शख्स भी। हालांकि जिस शख्स के हाथ के वसीले से इसराइल तक शरीयत पहुंची थी, जिस के मुंह से शरीयत इसराइली कौम तक पहुंची थी, वो खुद भी शरीयत पर अमल नहीं कर सका था, वो खुद भी वादा किए हुए मुल्क में दाखिल नहीं हो सका था। क्योंकि शरीयत पर अमल करके कोई शख्स भी खुदा के सामने रास्तबाज नहीं ठहर सकता। इसलिए यहां पर लिखा है कि तुमने शरीयत के अमाल से रूह को पाया या ईमान के पैगाम से? क्या तुम ऐसे नादान हो? अब मेरी बात गौर से सुने, मेरी नहीं बल्कि कलाम की बात है। क्या तुम ऐसे नादान हो जो ऐसी तालीम को फॉलो करना चाहते हो, फिर से शरीयत के अमाल की तरफ जाना चाहते हो कि हमने जी फसा का दिन मनाना है, हमने जी वो यहूदियों की 7 जो ईदें हैं हम वो मनाएंगे तो फिर हम पक्के क्रिश्चियन हैं? ऐसा नहीं है। हाँ, ईद तो आप उनके साथ वैसे सेलिब्रेट कर सकते हैं, लेकिन अगर आप इसको समझें कि इट्स पार्ट ऑफ आवर फेथ, इट इज नॉट पार्ट ऑफ आवर फेथ, ठीक है जी, ये हमारे ईमान का हिस्सा नहीं है। ये इस पर ईमान लाने के वसीले से कि हम अगर, या ऐसा सोचने के वसीले से कि अगर हम फसा की ईद या बाकी ईदें जो यहूदियों की 7 ईदें हैं उनको मनाएंगे तो फिर हम खुदा के सामने रास्तबाज ठहर सकते हैं। हम कोई ईद मनाकर भी खुदा के सामने रास्तबाज नहीं ठहर सकते, क्योंकि ईदें जो हैं बेशक वो खुदा की हैं और खुदा ने वो ईदें जो हैं वो इसराइलियों को दी थी, यहूदियों को दी थी सेलिब्रेट करने के लिए। क्यों दी थी? क्योंकि वो सब ईदें जो हैं वो इसलिए दी गई थी, या जो उनको शरीयत दी गई थी उसका एक मकसद था, उनको कलाम दिया गया था, कलाम देने का भी एक मकसद था। उनके साथ खुदा ने अहूद यानी बहुत से अहद बांधे थे, उनका भी एक मकसद था। इबादत के लिए उनको कहा गया, इबादत का भी एक मकसद था। और अगर हम उस मकसद को पढ़ना चाहें तो फिर आप रोमियों का खत उसका 9 बाब उसकी 4 और 5 आयत पढ़ सकते हैं। रोमियों का खत उसका 9 बाब उसकी 4 आयत में लिखा है कि इबादत जो है यानी जो वर्शिप है वो भी यहूदियों की है, शरीयत जो है वो भी यहूदियों की है, कलाम जो है वो भी यहूदियों को दिया गया है, जो अहूद यानी जो वादे किए गए हैं, पंजाबी वाले ताकि पता लग जाए, जो खुदा ने वादे किए हैं वो भी इसराइलियों के साथ यहूदियों के साथ किए गए, यानी खुदा ने सारा मुकाशवा उनको दिया था, अपना कलाम उनको दिया था। किस लिए दिया था? क्योंकि जब हम इफ़सियों का खत उसका 3 बाब और उसकी 24 आयत पढ़ते हैं, लेटर टू इफ़सियन चैप्टर 3 वर्स 24, تو وہاں پر لکھا ہے کہ شریعت. اب میں شریعت کا لفظ کیونکہ میں نے بہت زیادہ استعمال کیا ہے, شاید کچھ پنجابی والوں کو سمجھ نہ لگی ہو, شریعت کہتے ہیں لا کو. یہ لفظ شارع ہوتا ہے, جیسے شارع یعنی جو راستہ ہوتا ہے. شریعت کا مطلب ہوتا ہے قانون, شریعت کا مطلب ہوتا ہے, ہم اس کو عام طور پر موسیٰ کی شریعت یا موسوی شریعت کہتے ہیں. دراصل وہ خدا کی شریعت ہے. جیسے خدا کی شریعت پر عمل کر کے ہم راست باز نہیں ٹھہر سکتے, خدا کی عیدیں منا کر بھی ہم راست باز نہیں ٹھہر سکتے. ہمیں تو سب سے بڑی عید دے دی گئی ہے, اور وہ عید ہے خداوند یسوع مسیح جب تیسرے دن اپنے کلام کے مطابق مردوں میں سے زندہ ہو گئے. انہوں نے پاتال پر, جہنم پر, شیطان ابلیس پر, تاریکی کی ساری قوتوں پر جب انہوں نے فتح حاصل کی, گناہ پر فتح حاصل کی, موت پر فتح حاصل کی, اور تیسرے دن اپنے کلام کے مطابق جب وہ مردوں میں سے زندہ ہو گئے, تو وہ عید سب سے بڑی ہم کو دی گئی ہے. وہ خوشی کا دن ہے, وہ سیلیبریشن کا دن ہے. خداوند یسوع مسیح ہماری خوشی ہے, خداوند یسوع مسیح ہماری سیلیبریشن ہے. عزیز بہن اور بھائیو, جب ہم صلیب پر نظر کرتے ہیں تو اس وقت ہمیں یاد آتا ہے کہ یہاں پر ایک شخص ہمارے لیے قربان ہوا تھا, اس کا نام یسوع تھا, اور وہ مسیح تھا, اور وہ کرائسٹ تھا, وہ مسایا تھا, وہ مسا کیا ہوا تھا. ہی واز دا انوائنٹڈ ون. کس لیے اس کو مسا کیا گیا تھا؟ کس لیے وہ کرائسٹ تھا؟ کیوں سب نبیوں نے اس کی بابت نبوت کی تھی؟ کیوں نبوت کی تھی؟ بلکہ سب سے پہلے قادر مطلق خدا ہی نے مسیح کی خوشخبری سنا دی تھی, اور شیطان کو چیلنج بھی دے دیا تھا کہ تیرے سر کو کچلنے والا, تیرے منصوبے کو ختم کرنے والا عورت کی نسل سے آئے گا. کیونکہ آدم کی نسل سے تو کوئی شیطان کے سامنے ٹھہر ہی نہیں سکتا, نہ ٹھہر سکا تھا نہ ٹھہر سکتا تھا. اس لیے قادر مطلق خدا نے کہا کہ تیرے سر کو کچلنے والا عورت کی نسل سے آئے گا. اور یہاں پر خدا نے ابراہام کو بھی, اگر آپ اس کو پڑھنا چاہیں تو آپ پیدائش کی کتاب اتپتی اس کا تیسرا باب اور اس کی 15 اور 16 آیت پڑھ سکتے ہیں. دا بک آف جینیسس چیپٹر 3 verses 15 and 16, دین دا بک آف جینیسس چیپٹر 12 verses 1, 2, 3, 4, جس کا ذکر میں پہلے کر چکا ہوں. اتپتی پیدائش 12 باب 1 سے 4 آیت. پھر وہاں پر بھی خدا خود مسیح کی خوشخبری دے رہے ہیں, قادر مطلق خدا خود کلام کر رہے ہیں ابراہم کے ساتھ, وعدہ کر رہے ہیں ابراہم کے ساتھ, تیری نسل کے وسیلے سے, یعنی جو مسیح آئے گا وہ تیری نسل میں سے آئے گا, اور وہی ڈیلیورر ہوگا, وہی رہائی بخشنے والا ہوگا. مسیح کے بارے میں خدا نے خود, فرشتوں نے, نبیوں نے, انبیاء کرام نے, سب نبیوں نے کیوں نبوت کی تھی؟ بلکہ بائبل میں تو لکھا ہے, پہلا پترس اس کا پہلا باب اور اس کی 10, 11, 12 آیت, 1 Peter chapter 1 verses 10, 11, 12, وہاں پر لکھا ہوا ہے کہ جو نبی نبوت کرتے تھے مسیح کے بارے میں, بھوشیہ وانی کرتے تھے, پروفیسیز جو کرتے تھے, وہ بھی تلاش اور تحقیق کرتے تھے کہ کن وقتوں میں مسیح آئے گا, اس کا سبب کیا تھا, کیونکہ وہ خود بھی تو مسیح کے منتظر تھے. انہیں پتا تھا ہمیں بھی رہائی بخشنے والا آئے گا. وہ جانتے تھے بے شک ہم نبی ہیں لیکن ہمیں بھی سیویئر کی ضرورت ہے, بے شک ہمارے ساتھ خدا نے کلام کیا ہے, بے شک کلام ہمارے ذریعے اسرائیلی قوم تک پہنچا ہے, بے شک خدا ہمارے ساتھ بولتا رہا ہے, بے شک خدا ہماری دعاؤں کا جواب دیتا رہا ہے, بے شک خدا ہمارے درمیان رہ کر اسرائیلی قوم کے آگے آگے چلتا رہا ہے, بڑے بڑے معجزات کرتا رہا ہے, اب بھی کرتا ہے. اسرائیلی اور نبی ایسا سوچتے تھے, پر نبی جانتے تھے کہ مسیح کے بغیر ان کی ریڈیمشن, ان کی رہائی ممکن نہیں. وہ جانتے تھے کہ ہمیشہ کے آرام میں, ہمیشہ کی زندگی میں تو دراصل مسیح ہی ان کو لے کر جائے گا. وہ جانتے تھے کہ مکتی داتا تو مسیح ہی ہوگا. اب نبی جو تھے وہ بھی مسیح کے بارے میں بتاتے تھے، اور پلوس رسول اسی بات کو بیان کرتے ہیں رومیوں کے خط میں 9 باب اور اس کی 4-5 آیت میں. وہ کہتے ہیں عبادات بھی انہی کی ہیں. عہد یعنی وہاں پر لفظ عہود لکھا ہوا ہے، عہود یعنی بہت سے عہد جو ہیں وہ بھی انہی کے ہیں، عیدیں بھی انہی کی ہیں، کلام بھی انہی کے پاس آیا ہے، شریعت بھی ان کو دی گئی ہے. شریعت کا مطلب ہے راستہ یا لا آف گاڈ، خدا کا راستہ، یعنی خدا کا قانون، دا لا آف گاڈ، خدا کا قانون. اور جیسا میں بیان کر رہا تھا افسیوں کا خط اس کا 3 باب جب ہم پڑھتے ہیں اس کی 24 آیت میں لکھا ہے، ایفیشینز چیپٹر 3 ورس 24 لکھا ہے شریعت جو ہے خدا کی شریعت وہ مسیح تک لانے میں ہمارا استاد بنی. شریعت مسیح تک لانے میں ہمارا استاد بنی، اور لکھا ہے جب مسیح آ گیا تو پھر ہمیں شریعت کی ضرورت نہیں ہے. اگر ہم یہ سوچ کر فسح کی عید منائیں یہودیوں کے مقرر کیے ہوئے دن کے مطابق، اور ہم یہ اگر کہیں کہ عیدیں یہودیوں کی نہیں، عیدیں دراصل خدا کی ہیں، تو خدا نے یہودیوں کو عیدیں خاص مقصد کے لیے دی تھی، ابھی وہ بھی بیان کروں گا، تو پھر ہم یہ بھی کہہ سکتے ہیں کہ اگر عیدیں خدا کی تھی تو شریعت بھی تو خدا کی ہے. پھر ہم شریعت کو چھوڑ دیں اور خالی عیدیں منا کر یہ سوچیں کہ خدا عیدیں تو خدا کی ہیں اس لیے عیدیں مناؤ، اور عیدیں منا کر ہم نجات پا سکیں گے، ایسا نہیں ہے. ایک بھائی صاحب، ان کا نام میں نہیں لوں گا، انہوں نے مجھے کہا، انہوں نے کہا جی وہ کافی انٹرسٹڈ تھے، اور انہوں نے خود کہا کہ میں بھی کافی حد تک جی کنفیوزڈ ہوں، مجھے اس کے بارے میں کچھ سمجھ نہیں لگ رہی. تو میں نے ان کے ساتھ جب کلام کیا بائبل میں سے، جب ان کو میں نے بہت سے حوالہ جات بتائے، تو تھینک گاڈ وہ بعد میں آخر میں آ کر وہ خاموش ہو گئے، کیونکہ ان کے سوالات ختم ہو گئے تھے، ان کو جواب مل گیا تھا. اب ان کی اپنی چوائس ہے کہ وہ کس کو فالو کرنا چاہتے ہیں، وہ انسان کو فالو کرنا چاہتے ہیں یا مسیح کی انجیل کو جان کر خوشی منانا چاہتے ہیں مسیح میں. میں تو اپنے خداوند یسوع مسیح میں خوشی مناؤں گا. اگر ہم یہ کہیں کہ شریعت خدا کی ہے، لیکن شریعت کو میں اس پر عمل نہیں کر سکتا، عیدیں خدا کی ہیں اس کو میں منا سکتا ہوں، اس لیے عیدیں میں منا لوں گا، کیونکہ عیدیں منا کر میں اچھا کرسچن بن سکتا ہوں، ایسا نہیں ہے. کوئی بھی کرسچن اچھا یا برا نہیں ہوتا، کیونکہ جو بھی شخص خداوند یسوع مسیح پر ایمان لے آتا ہے، خداوند یسوع مسیح کے خون سے وہ دھل جاتا ہے، خداوند کے نام کی تعریف ہو. اور وہ جب سب سے پریشس چیز جو ہے کائنات کی سب سے قیمتی چیز سے جب وہ دھل گیا، تو کائنات کی سب سے قیمتی چیز سے دھلنے کے بعد اور کسی چیز کی ضرورت ہی نہیں رہ جاتی. کائنات کی سب سے قیمتی چیز جو ہے وہ خداوند یسوع مسیح کا خون ہے میرے عزیز بھائی. بلکہ بائبل میں ایسا لکھا ہوا ہے، رسولوں کے اعمال یعنی پریرتوں کے کام، رسولوں کے کرتب، اس کا 20 باب اور اس کی 28 آیت میں، دا بک آف ایکٹس چیپٹر 20 ورس 28، وہاں پر لکھا ہے کہ میں تمہیں یہ کہتا ہوں کہ خدا کی کلیسیا کی خبرگیری کرو جسے خدا نے خاص اپنے خون سے خریدا ہے. وہاں پر لکھا ہے کہ کلیسیا کو خدا نے اپنے خون سے خریدا ہے. اب آپ کہیں گے کہ خدا تو روح ہے، خدا میں خون کہاں سے آ گیا؟ بے شک خدا روح ہے، لیکن وہ اس نے جسم لیا ہوا تھا نا، بیٹے کی صورت اختیار کی ہوئی تھی، خادم کی صورت اختیار کی ہوئی تھی، تو لیکن خون تو وہ خدا ہی کا تھا جو اس کے اندر تھا، اس لیے تو وہ پاک خون ہے، اس لیے تو پوتر خون ہے، اس لیے تو وہ خون اس قابل ہے کہ آسمان پر خدا کے تخت کے سامنے، قربانگاہ کے سامنے وہ خون پہنچ گیا ओ खुदम के नाम की तारीफ हो, प्रेज गॉड, हालेलुया। इसलिए तो वो खून हर गुनाह को, हर धब्बे को धोकर पाक कर देता है, इंसानों को, गुनहगारों को ऐसा बना देता है जैसा उन्होंने कभी गुनाह किया ही ना हो। उस खून में ऐसी कुदरत है, और ये मैं अपनी तरफ से नहीं कहता, ये कलाम मुकद्दस में लिखा हुआ है। जब हम इब्रानियों का खत पढ़ते हैं, उसका 9वां बाब और उसकी 4, 5, 6 आयत, और उसके बाद उसकी 12, 13 आयत, द लेटर टू हिब्रूज चैप्टर 9 वर्सेस 4, 5, 6 एंड आफ्टर दैट वर्सेस 12, 13, 14, वहां पर लिखा है कि खुदावंद यीशु मसीह अपना ही खून लेकर, अपना ही खून लेकर जमीन के बनाए हुए घर में दाखिल नहीं हुए। जमीन की बनाई हुई जो कुर्बान गाह थी, वहां पर उन्होंने अपना खून पेश नहीं किया, बल्कि लिखा है वो अपना खून लेकर आसमान में दाखिल हो गया। खुदावंद के नाम की तारीफ हो, प्रेज गॉड। और अब वो खून हमारे लिए शफात करता है। इसका यह मतलब नहीं कि वो खून हमारे लिए बोलता है, इसका यह मतलब नहीं जैसा कुछ लोग ऐसा समझते हैं, जैसे कलाम मुकद्दस में लिखा हुआ है कि खुदावंद यीशु मसीह हमारी शफात के लिए हमेशा जिंदा है, वो हमारे लिए शफात करता है। रोमियों का खत उसका 8 बाब उसकी 34 से 39 वर्स तक, ऐसा नहीं है। बल्कि शफात करता है का मतलब यह है कि जब खुदावंद यीशु मसीह आसमान पर है, उसका खून खुदा के तख्त के सामने कुर्बान गाह के ऊपर है, तो वो ऑलरेडी हमेशा की शफात हो चुकी है, हमेशा के लिए सिफारिश हो चुकी है। जो भी कोई उस खून से धुल जाता है, पाक और पवित्र हो जाता है। खुदावंद के नाम की तारीफ हो, प्रेज गॉड। लिखा शरीयत मसीह तक लाने में हमारा उस्ताद बनी, और लिखा कि जब मसीह आ गया, उस्ताद आ गया, फिर शरीयत की जरूरत नहीं रही, क्योंकि शरीयत के अमाल से कोई रास्तबाज ठहर नहीं सकता। जैसे मैंने पहले बयान किया था गलतियों, गलेशियन चैप्टर 2 वर्स 16, खुदावंद के नाम की तारीफ हो, प्रेज गॉड, हालेलुया। तो मैं बयान कर रहा था रोमियों 9 बाब उसकी 4 और 5 आयत, 4वीं आयत मैंने बयान कर दी थी। वहां पर लिखा हुआ है कि शरीयत जो है वो भी यहूदियों के पास आई, कलाम भी उनके पास, अहूद जो हैं यानी बहुत से अहद जो हैं वो भी उनके साथ बांधे गए, वादे भी उनके साथ किए गए, कुर्बानियां चढ़ाने का भी उनको कहा गया, इबादत करने के लिए भी उनको कहा गया। तो सब कुछ जब यहूदियों का है, तो लिखा है कि मसीह भी उन्हीं में से आया जो, अब लफ्जों पर गौर करें, लिखा है कि मसीह भी उन में से आया और जो अब तक सब पर खुदाए महमूद है। महमूद का मतलब है जिसकी हमद हो। लिखा है वो सब पर खुदाए महमूद है, अब तक वो खुदा है। कलाम में यूहन्ना का पहला खत उसका 5वां बाब यानी आखिरी बाब और उसकी आखिरी 2 आयतें जब पढ़ते हैं, तो वहां पर भी यह लिखा हुआ है कि यीशु मसीह ही खुदा है, यीशु मसीह ही खुदा है। लिखा है वही हकीकी खुदा है, वही सच्चा खुदा है। खुदावंद के नाम की तारीफ हो, प्रेज गॉड। तो शरीयत और यह सब कुछ यहूदियों को क्यों दिया गया था? रोमियों का खत उसका 9 बाब और उसकी 23 आयत जब हम पढ़ते हैं, और माफ कीजिए, इब्रानियों हिब्रूज चैप्टर 9 वर्स 23, वहां पर लिखा हुआ है कि वो सब चीजें जो थी, यानी जो खुदा ने खैमा इज्तिमा बनवाया था, उसके बाद हैकल बनाई गई थी, सब उसके 3 हिस्से बनवाए थे, पाक तरीन मुकाम, मोस्ट होली प्लेस, और उसके बाद कुर्बान गाह थी, और उसके बाद फिर आगे 3रा हिस्सा था। तो वो सब कुछ खुदा ने इसलिए बनवाया था क्योंकि 23वीं आयत में लिखा है कि ये आसमानी चीजों की, यानी असल चीजें आसमान की हैं, और ये आसमानी चीजों की नकलें थी। جو عیدیں بھی ان کو دی گئیں وہ دراصل اس حقیقی خوشی، عید کہتے کہ اس کو ہے، عید کا عید، ہم عید میں کیا کرتے ہیں؟ عید میں لوگ خوشی مناتے ہیں نا، یہ خوشی کا تہوار ہوتا ہے، خوشی کا دن ہوتا ہے. خدا نے کیوں ان کو یہ خوشی کے دن دیے تھے؟ جیسے جیسے خدا ان کی زندگی میں کام کرتا گیا، خدا ان کو فرماتا گیا کہ نسل در نسل اسرائیل اس عید کو منائے. کس لیے؟ تاکہ وہ یاد رکھ سکیں. یہ دراصل آنے والی چیزوں کا سایہ. وہاں پر 23 آیت میں لکھا ہے، 23 اور 24 آیت عبرانیوں کے خط کے 9 باب کی، ہیبروز چیپٹر 9 ورسز 23 اینڈ 24، وہاں پر لکھا ہوا ہے کہ یہ آنے والی چیزوں کا سایہ ہے، اور لکھا ہے اصل چیزیں تو مسیح کی ہیں. یاد رکھیں، اصل چیزیں مسیح کی ہیں. اب خداوند یسوع مسیح پر ایمان لانے سے، جیسا افسیوں کے خط میں لکھا ہوا ہے، اس کا دوسرا باب اور اس کی 5 آیت سے لے کر 10 آیت تک، وہاں پر لکھا ہے کہ مسیح کے ساتھ خدا نے ہمیں بھی زندہ کیا ہے، اور مسیح کے ساتھ ہمیں آسمانی مقاموں پر بٹھایا ہے. لکھا کہ ہم نے نجات اپنے کاموں سے، اپنے اعمال سے، نیک کاموں سے ہم نے نجات نہیں پائی، بلکہ خدا کے فضل سے، خداوند یسوع مسیح پر ایمان لانے سے ہم نے نجات پائی ہے. جو کوئی خداوند یسوع مسیح پر ایمان لاتا ہے وہ نجات پا جاتا ہے. یہ خوشخبری ہے، یہی انجیل ہے. اور اس انجیل کے اندر خدا کی قدرت ہے، جیسا پلوس رسول بیان کرتے ہیں رومیوں کے خط میں 1 باب اور اس کی 16 اور 17 آیت میں، وہ کہتے ہیں میں انجیل سے شرماتا نہیں، کیونکہ انجیل میں نجات دینے کے لیے، ہر ایمان لانے والے کو نجات دینے کے لیے، ہر ایمان لانے والے کو، ہر ایمان لانے والے، ہر قبیلے میں سے جو شخص دھرتی پر کہیں بھی کسی بھی دور میں کسی بھی وقت میں پیدا ہوا رہا، اس نے جو کچھ بھی کیا ہو، جب وہ خداوند یسوع مسیح پر ایمان لے آتا ہے، تو لکھا ہے اس انجیل میں نجات دینے کے لیے خدا کی قدرت ہے. یعنی مسیح کی انجیل جو ہے یہ خدا کی قدرت ہے. خداوند کے نام کی تعریف ہو، پریز گاڈ. اعمال سے نہیں، ریلیجس ریچول سے نہیں، بٹ اونلی بائی بلیونگ ان لارڈ جیزس کرائسٹ دیٹ ہی از دا سن آف گاڈ، ہی ڈائڈ آن دا کراس فار می آن مائی پلیس اینڈ ہی از ریزن فرام دا ڈیڈ. اف یو ہیو فیتھ ان دس یو آر سیوڈ، اف یو کنفیس ود یور ماؤتھ. جیسا کلام مقدس میں لکھا ہوا ہے رومیوں کا خط اس کا 10 باب اور اس کی 9ویں 10ویں آیت، لکھا اگر تو دل سے ایمان لائے اور منہ سے اقرار کرے، منہ سے کنفیشن کرے کہ یسوع مسیح سلیب پر مرا اور تیسرے دن مردوں میں سے جی اٹھا، تو لکھا ہے کہ تو نجات پائے گا، تو بچ جائے گا. خداوند کے نام کی تعریف ہو. جنٹائلز کو کیا پھر کہا گیا ہے؟ جو غیر اقوام کے لوگ ہیں، جو اسرائیلی نہیں ہیں، ان کو کیا کہا گیا ہے؟ ان کے لیے کیا حکم ہے؟ کیا احکام ان کے لیے ہیں؟ یہ بہت خاص بات ہے جو میں آپ کو بتانا چاہتا ہوں، اس کو غور سے سنیے گا. اس خاص بات کے لیے آج میں نے دوبارہ یہ میسج سنایا ہے. جب ہم رسولوں کے اعمال، دی بک آف ایکٹس، پریرتوں کے کام، یا رسولوں دے کرتب پنجابی چ، اس کا 15 باب جب ہم پڑھتے ہیں، اس کی 15 سے 29 آیت تک جب پڑھیں، تو وہاں پر لکھا ہوا ہے، میں آپ کو پڑھ کر سنانا چاہوں گا. عام طور پر میں پڑھتا نہیں ہوں، آپ کو آپ جانتے ہیں میں اسٹریٹ سرمنادی کرتا جاتا ہوں. آپ ریفرنسز جو پڑھنے کے شوقین ہیں، جاننا چاہتے ہیں، وہ کھول کر پڑھ سکتے ہیں، لیکن خاص طور پر میں آج میں نے جان بوجھ کر یہ 3-4 حوالہ جات پڑھے ہیں تاکہ کسی طرح کی کوئی کنفیوژن نہ رہ جائے. یہاں پر لکھا ہے کہ یہ جو پہلی کونسل بیٹھی تھی رسل کی، رسل جمع ہے رسولوں کی، رسول کی، یعنی رسولوں کی جو پہلی کونسل بیٹھی تھی، پہلا جو جو ان کا انہوں نے فیصلے چند کیے تھے، تو چودھویں آیت سے شروع ہوتا ہے. اے بھائیو، اب لکھا ہے کہ جب وہ خاموش ہوئے تو یعقوب کہنے لگا، تیرہویں آیت میں لکھا ہے کہ اے بھائیو میری سنو، شمعون یعنی مقدس پطرس رسول نے بیان کیا کہ خدا نے پہلے پہل غیر قوموں پر کس طرح توجہ کی تاکہ ان میں سے اپنے نام کی ایک امت بنا لے. غیر قوموں میں سے جو ایمان لے آئیں گے وہ خدا کی امت، خدا کے لوگ بن جائیں گے. اب میں اس کو شارٹ کرتا ہوں کیونکہ سارا سکرپچر آپ بعد میں پڑھ سکتے ہیں. 19ویں آیت میں لکھا ہے، پس میرا فیصلہ یہ ہے کہ جو غیر قوموں میں سے خدا کی طرف رجوع ہوتے ہیں، خدا کی طرف آتے ہیں، ہم ان کو تکلیف نہ دیں. کٹے ہوئے جانوروں اور لہو سے پرہیز کریں، کیونکہ قدیم یعنی پرانے زمانے سے ہر شہر میں موسیٰ کی توریت کی منادی کرنے والے ہوتے چلے آئے ہیں اور وہ ہر سبت کو عبادت خانوں میں سنائی جاتی ہیں. اب یہ چار باتیں جو ہیں، یہ چار باتیں جیسا کہ 29 آیت میں پھر اس کو ریپیٹ کیا گیا ہے، بلکہ 28ویں آیت بھی، اب سنیں ذرا غور سے، 28ویں آیت 15 باب اس کی 28ویں 29 آیت میں آپ کے سامنے پڑھوں گا، پنجابی جو نتی آیت، لیکن 28 آیت غور سے سنیں. 28ویں آیت میں لکھا ہوا ہے، کیونکہ روح القدس یعنی پوتر آتما، دا ہولی اسپرٹ، دا اسپرٹ آف گاڈ، کیونکہ روح القدس نے اور ہم نے مناسب جانا کہ ان ضروری باتوں کے سوا تم پر اور بوجھ نہ ڈالیں. یہ روح القدس کی طرف سے ہے کہ اور بوجھ غیر قوموں پر نہیں ڈالا گیا. اب جو روح القدس کی طرف سے نہیں ہوگا وہ آپ کو کھینچ کر ادھر لے کر جائے گا، ادھر لے کر جائے گا، یہ کرو، وہ کرو، ایسا کرو، ایسا کرو، پھر تم اچھے کرسچن یا پھر تم نجات پاؤ گے. وہ روح القدس کی طرف سے نہیں ہے، وہ پوتر آتما پاک روح کی طرف سے ہرگز نہیں ہے. اب روح القدس کی طرف سے، رسولوں کی طرف سے کیا ہے؟ دوبارہ پڑھتا ہوں 28ویں آیت، کیونکہ روح القدس نے اور ہم نے مناسب جانا کہ ان ضروری باتوں کے سوا تم پر اور بوجھ نہ ڈالیں. اب ضروری باتیں کیا ہیں آگے لکھی ہوئی ہیں 29ویں آیت میں، یعنی 29 آیت پنجابی ورس 29 میں. بیفور آئی واز ریڈنگ فرام دا بک آف ایکس چیپٹر 15، فرسٹ آئی ریڈ ورسز 14-15 اینڈ دین ورس 19 اینڈ 20، اینڈ دین ناؤ آئی ایم گوئنگ ٹو ریڈ فرام ورسز 28 اینڈ 29. آئی ایم ریڈنگ ناؤ ورس 29. لکھا ہے کہ روح القدس نے اور ہم نے مناسب جانا کہ ان ضروری باتوں کے سوا تم پر اور بوجھ نہ ڈالیں. اور ضروری باتیں کیا ہیں؟ 29 آیت میں لکھا ہوا ہے کہ تم بتوں کی قربانیاں کے گوشت سے، بتوں کی قربانیوں یعنی جو لوگ اس دور کے جو دیوی دیوتا ہوتے تھے ان کے سامنے قربانیاں چڑھاتے تھے نا، تو لکھا ہے اس کے ماس سے، ہندی والوں کو تاکہ سمجھ لگے، ان کے گوشت سے اور لہو اور گلا گھونٹے ہوئے جانوروں اور حرام کاری سے پرہیز کرو. اگر تم ان چیزوں سے اپنے آپ کو بچائے رکھو گے تو سلامت رہو گے. وہ سلام آگے لکھا ہوا ہے، ہاں جی آگے لکھا ہے کہ پھر تم سلامت رہو گے. یہ فسا یہودیوں کے ساتھ آج جی فسا ہے، یہ بعد میں چینج ہوا، یہ وہ کلام میں لکھا ہوا ہے. میری بات غور سے سنیں، جب ہم کلام مقدس کا مطالعہ کرتے ہیں غور سے، کلوسیوں کا خط اس کا دوسرا باب، اس کی 14 آیت اور 15 اور 16 آیت میں نے پچھلے دفعہ بیان کی تھی، بلکہ میں دوبارہ ریپیٹ کر دیتا ہوں، اس کی 17-18-19 آیت، بلکہ 16ویں آیت سے شروع ہوتا ہے. وہاں پر لکھا ہے کوئی تم پر عیدوں کے بارے میں، عید کے بارے میں، سبت کے بارے میں، نئے چاند کے بارے میں، شریعت کے بارے میں کوئی تم پر الزام نہ لگائے، کیونکہ सादा लफ्जों में बोलता हूं क्योंकि ऐसे लोग फरिश्तों की सी इबादत करके वो आपको फरिश्तों की तरफ बनकर नजर आएंगे, तुम्हें गुमराह ना कर दें। क्योंकि तुम जान रखो कि सिर्फ और सिर्फ खुदावंद यीशु मसीह पर ईमान लाकर हम निजात पाते हैं, और हमने निजात पाई है खुदावंद के नाम की तारीफ हो, प्रेज गॉड। तो यहां पर बात सब कुछ खत्म हो जाती है। आखिरी दो आयतें और बताता हूं और उसके बाद हम दुआ करेंगे क्योंकि हमारे पास टाइम इज रनिंग आउट। सुनो मेरी बात गौर से। जब हम कलम मुकद्दस अब सबत के बारे में बताने लगा हूं, सबत के बारे में भी ऐसा लिखा हुआ है, जब हम खरूज की किताब यानी निर्गमन हिंदी में, पंजाबी च कूच, द बुक ऑफ एक्सोडस, उसका 31 बाब और उसकी 14, 15, 16, 17 आयत जब पढ़ते हैं, बल्कि 12 आयत से आप शुरू कर सकते हैं, द बुक ऑफ एक्सोडस चैप्टर 31 वर्सेस 12-17 जब पढ़ें, तो उसकी 13, 14, 15 इन वर्सेस में लिखा हुआ है, खुदा ने इसराइलियों को कहा कि तुम मेरे सबतों को मानना, सबत तुम्हारे और मेरे दरमियान नस्ल दर नस्ल, खुदा इसराइल को कह रहा है, सबत का दिन जो है यानी हफ्ते का सातवां दिन यानी सैटरडे जो होता है, हफ्ता जिसको कहते हैं, शुक्रवार से अगला दिन, पंजाबी और हिंदी में मुझे मालूम नहीं, मैं भूल गया हूं, लिखा है नस्ल दर नस्ल, पीढ़ी तो पीढ़ी तक, ए इसराइल तुम्हारे साथ ही मेरा अहद है, उस दिन को मानना। लेकिन जो गैर अकवाम के लोग थे, सिर्फ यह नहीं कि उन्होंने बाद में आकर इसको चेंज कर दिया, बल्कि शुरू की कलीसिया जो थी, रसूल जो थे, खुदावंद के नाम की तारीफ हो, जब हम रसूलों के अमाल उसका 20 बाब और उसकी 7वीं आयत पढ़ते हैं, द बुक ऑफ एक्ट्स चैप्टर 20 वर्स 7, वहां पर लिखा है कि जब हफ्ते के पहले रोज तुम रोटी तोड़ने के लिए, जिसको हम प्रभु भोज भी अपन कहने पंजाबी, होली कम्यूनियन हम कहते हैं, पाक श्राकत हम उसको कहते हैं, लिखा है जब तुम रोटी तोड़ने के लिए जमा होते हो, तो वो कब तोड़ी जाती है, हफ्ते के पहले दिन यानी इतवार के दिन, संडे के दिन, जब तुम जमा होते हो, हफ्ते का पहला दिन संडे है ना, तो रसूल जो थे वो शुरू ही से खुद हफ्ते के पहले दिन यानी संडे के दिन वो इबादत किया करते थे, वर्शिप किया करते थे, सेलिब्रेट किया करते थे, खुदावंद यीशु मसीह के जी उठने की हर इतवार को वो ईद ही मनाया करते थे। इसलिए तो जब मुकद्दस पत्रस रसूल ने पहली मुनादी, पहला प्रचार किया, पहली प्रीचिंग जब उन्होंने की, रसूलों के अमाल उसके दूसरे बाब में लिखा हुआ है, द बुक ऑफ एक्ट्स चैप्टर 2 जब हम पढ़ते हैं वर्सेस 14-18 में, तो उन्होंने बयान किया कि जो कुछ तुम देख रहे हो यह खुदा का वो वादा है जो योएल नबी की मार्फत खुदा ने किया, द बुक ऑफ योएल चैप्टर 2 वर्सेस 28-29, यानी योएल की किताब उसका दूसरा बाब उसकी 28-29 आयत पूरी हुई है आज जब पवित्र आत्मा आई थी। फिर उसके बाद जो उन्होंने मुनादी की उसका जिक्र अगर आप पढ़ना चाहें तो 20-26 आयत तक आप पढ़े, वहां पर लिखा हुआ है कि पहली मुनादी जो मुकद्दस पत्रस रसूल ने की थी, उसने कहा कि तुमने यीशु को जो मसीह है सलीब पर चढ़ा दिया, उसको कत्ल कर दिया, उसको मार दिया, लेकिन मौत के लिए ऐसा मुमकिन नहीं था, मौत के लिए ऐसा मुमकिन नहीं था कि वो उसे कब्जे में रख सकती, मौत के लिए पॉसिबल नहीं था कि वो उस पर कब्जा कर सकती, बल्कि लिखा है कि वो अपने कलाम के मुताबिक तीसरे दिन मुर्दों में से जी उठा, पहला करिन्थियों उसका 15 बाब उसकी 1-2-3 आयत, मत्ती की इंजील उसका 28 बाब उसकी पहली 6 आयतें, मरकुस की इंजील उसका 16 बाब उसकी पहली 6 आयतें, और लुका की इंजील उसका 24 बाब उसकी पहली 6 आयतें, लिखा है कि वो यहां नहीं है, फरिश्तों ने आकर कहा वो यहां नहीं है, वो तो मुर्दों में से अपने कलाम के मुताबिक, कहने के मुताबिक तीसरे दिन जी उठा है। तीसरा दिन जो था वो संडे का, इतवार का दिन था, और वो सबत का अगला रोज था। अजीज बहनों भाइयों, इसलिए कोई तुम पर सबत का इल्जाम ना लगाए, کہ تم سبت نہیں مناتے یہودیوں کا. وہ یہودیوں کے ساتھ پرومس تھا, ناٹ وتھ جینٹائلز. وہ ہمارے ساتھ نہیں تھا, وہ خدا کا عہد ان کے ساتھ تھا. ہم سیلیبریٹ کریں گے اور ہم سنڈے کو سیلیبریٹ کریں گے, وچ از دا وکٹوریس ڈے آف دا لارڈ. خداوند کے نام کی تعریف ہو. پہلا کرنتھیوس 16 باب اس کی 1-2-3 آیت میں بھی لکھا ہے کہ جب ہفتے کے پہلے دن تم جمع ہوتے ہو تو کچھ چندہ جمع کر لیا کرو. اب چندہ کب اٹھایا جاتا ہے؟ عبادت میں. اس کا مطلب ہے سنڈے کو. شروع ہی سے جو رسول تھے وہ بھی سنڈے ہی کو سیلیبریٹ کرتے تھے, سنڈے کو وہ عبادت کرتے تھے. تو خداوند آپ کو برکت دے. میرے پاس صرف 4 منٹ باقی ہیں. آج میرے پاس 2 ٹیسٹمنیز تھی جو میں چلانا چاہتا تھا لیکن وہ نہیں چلا سکوں گا, کالز بھی شاید نہیں لے سکوں گا, اس لیے کیونکہ میں اس پیغام کو آج ہی مکمل کرنا چاہتا ہوں. ابھی 3 منٹ جو ہیں اس میں 1-2 باتیں اور بیان کر دینا چاہتا ہوں. اگر بائبل میں لکھا ہے جب ہم یوحنا کا خط پڑھتے ہیں اس کی 9 اور 10 آیت میں لکھا ہوا ہے, صاف صاف لکھا ہے کہ اس کا ایک ہی چیپٹر ہے, اس کی 9 اور 10 آیت, وہاں پر لکھا ہے کہ اگر کوئی تمہارے پاس آئے اور یہ اگر کوئی تمہارے پاس آئے اور وہ مسیح کی انجیل کے مطابق, یعنی اس تعلیم کے مطابق وہاں پر لکھا ہے, تعلیم نہ دے, کسی اور طرح کی تعلیم دے, تو لکھا ہے ایسے شخص کو نہ گھر آنے دو نہ ایسے شخص کو سلام کرو, کیونکہ جو ایسے شخص کو ویلکم کرتا ہے سلام کرتا ہے وہ اس کے برے کاموں میں شریک ہو جاتا ہے. میری بہن آپ بھی غور سے سنیں, ایسے نہیں کہ جی سارے یسوع لوگ نے, ایسا نہیں. کہیں آپ بھی خدا کی ججمنٹ کے نیچے نہ آ جائیں, آپ اس کے برے کاموں میں مت شامل ہوں. اگر کوئی ایسا کرتا ہے اس کو باہر سے فارغ کر دیں, ان کو جاؤ بھائی جی, ٹھیک ہے. اس لیے آپ غور سے یاد رکھیں, لکھا ہے کہ جو آگے بڑھ جاتا ہے اور مسیح کی تعلیم پر قائم نہیں رہتا اس کے ساتھ خدا نہیں ہے. ایسے شخص کو نہ گھر آنے دو. بلکہ مقدس پلوس رسول گلتیوں کی کلیسیا کو لکھتے ہیں, وہ کہتے ہیں جب ہم گلتیوں کا خط اس کا پہلا باب اس کی 5-8 آیت پڑھتے ہیں تو کہتے ہیں کہ اگر فرشتے, آسمان کے فرشتے یا ہم رسول مسیح کی انجیل کے سوا کسی اور طرح کی تعلیم دیں, کوئی بھی شخص, انہوں نے اپنے آپ کو بھی شامل کر لیا, انہوں نے کہا اگر آسمان کے فرشتے یا ہم رسول بھی مسیح کی انجیل کے سوا کسی اور طرح کی انجیل سنائیں, تو لکھا ہے ایسا شخص ملعون ہو, لانتی ہو, اس لیے اور انجیل کو نہ سنیں. یہی سچائی ہے جو آپ خود پڑھ سکتے ہیں, جس کا مطالعہ آپ کر سکتے ہیں, آپ سیکھ سکتے ہیں. میری بات آپ آخری غور سے سن لیں. اگر آپ چاہتے ہیں میں مہینے میں 1 یا 2 دن کا بائبل سکول شروع کرنا چاہتا ہوں, میرے دل میں یہ بات ہے. اگر آپ چاہیں ساؤتھ ہال میں میں اس کو شروع کروں گا, اف یو وانٹ ٹو جوائن می تو آپ مجھے میسج کر سکتے ہیں اسی ہفتے میں. اگر آپ نے یس کر دیا تو میں آپ کو ٹرینڈ کر دوں گا خدا کے کلام میں, تاکہ آپ دوسرے لوگوں کو بھی سکھا سکیں. اب ہم دعا کریں. پیارے خدا یسوع مسیح, ہم تیرا شکر کرتے ہیں, تو ہماری خوشخبری ہے. میں نے تیرے ڈر میں تیرا کلام سنایا ہے اور میں سمجھتا ہوں کہ تیرا پاک روح کا مسا یہاں پر موجود تھا. جتنے لوگوں نے سنا ہے سب کو برکت دے. ہاتھ بڑھا کر ہمارے پیارے بھائی کو خدا یسوع مسیح, تو بھائی صادق جاوید کو چھو کر سر سے پودوں کو مکمل رہائی بخش. ہنری کو کراچی میں مکمل طور پر شفا دے, ایک معجزہ کر دے خدا یسوع مسیح کے نام میں. آمین.